श्रोता मित्र, तपाईलाई कार्यक्रम मसीहको कथामा हार्दिक स्वागत छ। आशा छ तपाईले यस कार्यक्रमबाट मनोरञ्जनका साथसाथ मसीह येशू ख्रीष्टको बारेमा पनि जानकारी लिइरहनु भएको छ। तपाईका अन्य कुनै जिज्ञासाहरू भएमा हामीलाई पत्रचार गर्न पनि सक्नुहुनेछ। हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा बताउने नै छौँ। आउनुहोस् अब तपाईँ र म सँगै सुनौँ कार्यक्रम मसीहको कथाको तेस्रो भाग। अघिल्लो भागमा विजयले कम्मललाई बप्तिस्मा दिने युहन्नाको बारेमा बताउनु भयो। त्यस्तो मानिस जसको जीवन र सेवा अचम्मसँग येशू ख्रीष्ट र उहाँको सेवासँग जोडिने थियो। हामीले मरियम र अब जन्मन लाग्नुभएको प्रतिज्ञा गरेको मसीहको बारेमा पनि हेऱ्यौँ। अबको कथामा विजयले कम्मललाई बप्तिस्मा दिने युहन्ना र येशू ख्रीष्टको जन्मको बारेमा बताउँदछन्। भाग तिन।
केही महिनापछि एलिसिबाको बालक जन्माउने समय आयो। उनले एउटा छोरा जन्माइन्। एलिसिबा एकदम उत्साहित र आनन्दित थिइन्। जब उनका परिवार र छिमेकीले बालकको बारेमा थाहा पाए, उनीहरूले परमप्रभुलाई यसरी एलिसिबामाथि दया गर्नुभएकोमा धन्यवाद दिए र उनीहरूले पनि उनीसँगै आनन्द मनाए। यहुदी व्यवस्था र रीतिअनुसार बालक 8 दिन पुगेपछि उनको खतना गर्नुपर्ने हुन्थ्यो। पुजाहारीले अब्राहमसँग परमेश्वरले बाँध्नु भएको करारको संकेतको रूपमा यो धार्मिक विधि पूरा गर्दथे। परमेश्वरले अब्राहम र सारालाई थुप्रै सन्तान दिने प्रतिज्ञा गर्नुभएको थियो। एलिसिबा र जकरिया परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भन्ने उदाहरण थिए। बुबा आमा परिवारका अन्य सदस्यहरू मिलेर बालकलाई पुजारी कहाँ लगे। उनीहरू जाँदै गर्दा बाटोमा बालकको नाम पनि बुबाको जस्तै जकरिया राख्ने कुरा गरे। एलिसिबाले भनिन्, होइन, उनको नाम युहन्ना हुनेछ। केही नातेदारहरू एलिसिबासँग सहमत भएनन्। परिवारमा युहन्ना नाम गरेको अरू कोही पनि त थिएन नि। उनीहरूले यो कुरा जकरियासँग गरे र सहमति खोजे। जकरियाले लेख्नका लागि पाटी मागे र उनले लेखे, उनको नाम युहन्ना हो। ठिक त्यसै बेला जकरियाको बोली फुट्यो र उनको मुखबाट निस्केका प्रथम शब्दहरू परमेश्वरका प्रशंसाका शब्दहरू थिए। बालकको बारेमा एलिसिबा र जकरियाले जन्माएको छोरा एलिसिबा धेरै बुढी भइसकेको र बालक जन्माउन नसक्ने भएको यो समाचार यहुदियाको गाउँभरि नै फैलियो र सबै मानिसहरू यो देखेर चकित भए। यो बालक कस्तो मानिस बन्ला? जकरिया पवित्र आत्माले भरिपूर्ण भए। पवित्र आत्माको प्रभावमा रहेर जकरियाले युहन्नालाई परमेश्वरले कसरी आशिष दिनुहुनेछ र भविष्यमा कसरी चलाउनु हुनेछ भनेर बताए। युहन्नाको एउटा विशेष काम थियो। त्यो काम मसीह प्रभु येशू ख्रीष्टको बाटो तयार पार्ने काम थियो। यसैया अगमवक्ताले युहन्ना जन्मनुभन्दा 100 वर्ष अघि त्यो कामको बारेमा बताएका थिए। अब्राहमका सन्तान इजरायलका छोराछोरीहरूले वर्षै पछि उद्धारकको लागि प्रार्थना गर्थे र अब समय आएको थियो संसारलाई छुटकारा दिन, उनीहरूलाई पापबाट बचाउन परमेश्वरले आफ्नो पुत्र पठाउन लाग्नुभएको थियो र यसमा युहन्नाको ठूलो भूमिका थियो।
धर्मशास्त्रले युहन्नाको बालककालको बारेमा केही बताएको छैन। युहन्ना हुर्के र उनी आत्मामा पनि परिपक्व हुँदै गए। युहन्ना उपवास बसै मानिसहरू भएको ठाउँहरूभन्दा टाढा रहे। अब हामी येशू ख्रीष्टको जन्मको कथामा आइपुग्यौँ। मानव जातिको इतिहासका दुईवटा सबैभन्दा महत्त्वपूर्ण घटनाहरूमध्ये येशूको जन्म एउटा हो। अर्को घटना मृत्यु र पुनरुत्थान हो। नासरतमा कथा सुरु हुन्छ र योसेफ र मरियमले लगभग 70 कोस लामो यात्रा तय गरेर बेतलेहेमसम्म गएको कुराबाट कथा अगाडि बढ्दछ।
कमल, अब तिमीले थाहा पाउनेछौ कि पवित्र बाइबलले केही महत्त्वपूर्ण र बेजोड शब्दहरूको प्रयोग गरेको छ। येशू ख्रीष्टको जन्मलाई यस्तो शब्दले व्यक्त गरिएको छ, अनि वचन देह हुनुभयो भन्ने शब्दले परमेश्वर मानिस हुनुभयो भन्ने तथ्यलाई बताउँछ। येशूको अर्को नाम इमानुएल पनि हो, अनि यो इमानुएल शब्दको अर्थ चाहिँ परमेश्वर हामीहरूसँग हो। येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थान हुनुभएको घटना इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना हो। यदि परमेश्वरले येशूलाई मृत्युबाट पुनरुत्थान नगराउनु भएको भए येशूले यस संसारमा हुँदा गर्नुभएको सबै काम महत्त्वपूर्ण वा अर्थपूर्ण हुने थिएन। येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान हुनुभएको कारणले गर्दा नै हामीलाई थाहा छ कि उहाँले बोल्नुभएको हरेक शब्द सत्य थियो। हामीलाई यो पनि थाहा छ कि येशूले यस संसारमा गर्नुभएको हरेक काम परमेश्वर पिताद्वारा सम्मानित र आशिषित थियो। पुनरुत्थानको कारण हामी प्रभु येशू ख्रीष्टमा भरोसा गर्न सक्छौँ। हामी येशू ख्रीष्टमा जियौँ भनेर उहाँ हाम्रो लागि मर्नुभयो भन्नुहुँदा पनि हामी भरोसा गर्न सक्छौँ र सदाको लागि परमेश्वर पितासँग रहन सक्छौँ भन्नुहुँदा पनि उहाँमा हामी भरोसा गर्न सक्छौँ। साँच्चै भन्ने हो भने कमल जीवनको उद्देश्य भनेको नै हामीले परमेश्वरलाई चिन्न सक्नु हो र उहाँमा आनन्दित हुनु हो। यसै कारणले गर्दा यीशु एउटा कथा मात्र नभएर यो त परमेश्वरको पुत्र मानिस हुनुभएको विषयमा हो। हामी यो कथामा प्रवेश गर्दा सुरुमा हामीले येशूमा विश्वास गर्छौँ र उहाँका वचनमा विश्वास गर्छौँ। जसै हामी कथा सुन्दै जान्छौँ हामीले येशूमा विश्वास राख्दै कथामा प्रवेश गर्नुपर्छ र उहाँले पृथ्वीमा रहँदा के गर्नुभयो त्यसमा पनि विश्वास राख्दै जानुपर्छ। येशू बेतलेममा जन्मनुभयो र यो पनि कथाको महत्त्वपूर्ण भाग हो।
यसु धेरै वर्ष पहिला बेतलेहेममा जन्मिनु भएको हो भन्ने कुरा मैले सिके, तर यो किन यति महत्त्वपूर्ण थियो भन्ने कुरा मलाई थाहा थिएन। यसु जन्मिनु भएको ठाउँले के फरक पार्छ र
कमल? येशु जन्मनु भन्दा सयौं वर्ष पहिला मिका अगमबक्ताले भनेका थिए कि इजरायलका भविष्यका शासक बेतलेममा जन्मनु हुनेछ। कैसर अगस्तसले जनगणनाको घोषणा गरेपछि येशूको जन्म भयो। यो जनगणनाको उद्देश्य कुनै क्षेत्रमा कति मानिसहरू छन् भनी जान्ने हो। हाम्रो कथामा कैसर अगस्तसले रोमी साम्राज्यमा कति मानिसहरू थिए भनी जान्न चाहे। अगस्तसको आज्ञा अनुसार हरेक व्यक्ति नाम लेखाउन आफ्नो जन्मस्थलमा जानुपर्ने भयो। मरियमको मगनी एउटा आदरणीय व्यक्ति योसेफसँग भएको थियो। स्वर्गदूतले भने जस्तै गरी मरियम गर्भवती भइन्। मरियम गर्भवती छिन् भन्ने थाहा पाएपछि योसेफले मरियमलाई सबैको अगाडि लाजमा नपारी सुटुक्कै छोड्न तयार भए। सपनामा एउटा स्वर्गदूत योसेफ कहाँ देखा परे, मरियमलाई आफ्नी पत्नी स्वीकार गर्न नडराउनु भने र मरियमको गर्भमा हुनुभएको बालक पवित्र आत्माको शक्तिबाट हो भनेर बताए। योसेफले मरियमलाई आफ्नी पत्नी स्वीकार गर्न हिचकिचाएनन्। योसेफ बेतलेममा जन्मेका थिए, त्यसकारण उनी र मरियमले नासरतबाट बेतलेम जानु पर्यो। बेतलेमलाई दाउदको सहर पनि भनिन्थ्यो, जो इजरायलका सबैभन्दा प्रख्यात राजा थिए। योसेफ दाउदका सन्तान थिए। यात्रा कठिन थियो किनकि योसेफ यात्राभरि हिँडे र मरियम एउटा सानो गधामा यात्रा गरिन्। मरियमले येशूलाई जन्माउने समय अब नजिकै आइसकेको थियो। यात्रा पूरा गर्न 5-6 दिन लाग्यो। जब योसेफ र मरियम बेथलेममा आइपुगे, साना पौवाहरूमा कहीँ पनि कोठा थिएन जहाँ यात्रुहरू बस्न पाउँथे। बेथलेममा थुप्रै मानिसहरू जनगणनामा आफ्नो नाम लेखाउन आएका थिए। पौवाका मालिकले योसेफ र मरियमलाई गोठमा बास बस्न अनुमति दिए, जहाँ रात बिताउन पशुहरू बाँध्ने गरिन्थ्यो।
त्यसो भए त रात बिताउन त्यो ठाउँ त्यति राम्रो थिएन होला है?
पशुहरूसँग गोठमा बस्नु आशिष भएको थियो होला। संसारको यो भागमा दिनमा ज्यादै गर्मी हुन सक्छ र रातमा ज्यादै जाडो हुन्थ्यो। पशुहरूको ज्यानबाट निस्केको न्यानो पना नै त्यो चिसो रातमा सान्त्वना बन्यो होला।
जसै योसेफ र मरियम गोठमा रात काट्दै थिए, मरियमले बालक जन्माउने बेला आयो। उनले छोरो पाइन् र कपडाले भेरेर गाई बस्तुको लागि दाना पानी खुवाउन राखिएको डोणमा सुताइन्। जसरी सयौं वर्ष पहिले मिका अगमवक्ताले भविष्यवाणी गरेका थिए, त्यसरी नै येशु बेतलेहेममा जन्मनु भयो।
लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको बेतलेहेम गाउँको त्यो सानो गोठ येशु जन्मेको सानो ढोँड यो मिठो गीत थियो एकता साङ्गीतिक परिवारको साङ्गीतिक कुशेली बिहानको ताराबाट मसीहको कथाको तेस्रो भागमा भएका घटनाहरू धर्मशास्त्र पवित्र बाइबलमा लुकाले लेखेको सुसमाचारमा पहिलो अध्यायका 57-80 पदमा पढ्न सक्नुहुनेछ परमेश्वरका पुत्र कहलाइनुभएका मसीह येशू बालकको रूपमा संसारमा जन्मनुहुँदा ठुलो दरबारमा नभई एउटा साधारण गाईको गोठमा जन्मिनुभयो यो स्वर्गीय वैभवलाई छोडेर घिनलाग्दो भ्रष्ट संसारमा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनुभयो भनेको के होला त आउने दिनहरूमा बाँकी भागहरूले अवश्य पनि तपाईँलाई बताउने नै छन् तपाईँको पत्रचारको लागि हाम्रो ठेगाना छ कार्यक्रम मसीहको कथा पोस्टबक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेलको ठेगाना meroistory@gmail.com त्यो थियो कार्यक्रम मसीहको कथा पोस्टबक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेलको ठेगाना meroistory@gmail.com श्रोता मित्र आजको हाम्रो कार्यक्रम यति नै राख्दछौँ भोलि मसीहको कथाको चौथो भाग लिएर हामी पुनः उपस्थित हुनेछौँ तबसम्म हामीलाई बिदा दिनुहोस् तपाईँका पलहरू शुभ रहन् नमस्ते